الحمد لله رب العالمين والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين أما بعد الحمد لله جو محبت پر بات چل رہی تھی محبت الہی اللہ تعالیٰ کا تعلق تعلق مع اللہ پھر اس کے بعد بات آئی تھی کہ عبادات میں ذوق و شوق وہ مطلوب نہیں ہے محمود ہے اب یہاں پر بتا رہے کہ محبت کی دو قسمیں ہیں ایک محبت طبعی اور ایک محبت عقلی محبت طبعی اور محبت عقلی وہ آدمی مومن نہیں جو حدیث میں آتا ہے ایک ملفوظ میں حضرت تھانی رحمۃ اللہ علیہ نے فرمایا کہ محبت عقلی یہ ہے کہ انسان اپنی طبیعت کو شریعت پر عمل کرنے کی طرف متوجہ کرے انسان اپنی طبیعت کو شریعت پر عمل کرنے کی طرف متوجہ کرے یہ محبت عقلی ہے ایک حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ تم میں سے کوئی شخص مومن نہیں ہو سکتا لا یؤمن احدکم تم میں سے کوئی شخص مومن نہیں ہو سکتا کب تک جب تک میں یعنی نبی کریم صلی اللہ علیہ وسلم اس کو اس کے مال سے جب تک میں یعنی نبی علیہ السلام میں اس کو اس کے مال سے اس کی جان سے اس کی اولاد سے زیادہ محبوب نہ ہو جاؤ اب ظاہر بات ہے ہم کو نبی علیہ السلام سے محبت تو ہے لیکن اپنے مال سے زیادہ نہیں ہے اپنی اولاد سے زیادہ نہیں ہے ہم کو اپنی اولاد سے زیادہ محبت ہے تو یہ ظاہر بات ہے یہ ہر ایک کو ہے کہ مال سے زیادہ محبت ہے بظاہر تو یہی ہے تو اب کیا مطلب اس کا یعنی جب تک یہ کیفیت پیدا نہ ہو جائے کہ نبی کریم صلی اللہ علیہ وسلم کی محبت انسان کے دل میں اس کے مال اولاد سے بھی زیادہ نہ ہو جائے یہاں تک کہ اس کی جان سے بھی زیادہ نہ ہو جائے اس وقت تک آدمی مومن نہیں ہو سکتا آدمی مومن تو اس کا مطلب ہم سب مومن نہیں ہیں اگر اس طریقے سے اس حدیث کا اگر ظاہری یہ معنی سمجھے تو سرکار دو عالم صلی اللہ علیہ وسلم نے کتنی بڑی بات ارشاد فرما دی اس حدیث کو سمجھا رہے جب سرکار دو عالم صلی اللہ علیہ وسلم نے یہ بات ارشاد فرمائی تو فاروق اعظم حضرت عمر رضی اللہ عنہ نے عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم میں نے اپنا جائزہ لیا تو آپ بے شک مجھے اپنے مال سے بھی زیادہ محبوب ہیں آپ مجھے اپنے مال سے بھی زیادہ محبوب ہے اپنے اولاد سے بھی زیادہ محبوب ہے لیکن اپنی جان سے زیادہ محبوب معلوم نہیں ہوتے اس لیے مجھے اپنے ایمان کے بارے میں بڑا خطرہ ہو گیا اس وقت حضور اقدس صلی اللہ علیہ وسلم نے اپنا دست مبارک حضرت عمر فاروق رضی اللہ عنہ کے سینے پر مارا اور فرمایا کہ کوئی شخص اس وقت تک مومن نہیں ہو سکتا جب تک میں اس کو اس کی جان مال اور اولاد سے زیادہ محبوب نہ ہو جاؤ اس وقت حضرت عمر رضی اللہ عنہ نے فرمایا یا رسول اللہ صلی اللہ علیہ وسلم الان یعنی اب آپ مجھے میری جان سے بھی زیادہ عزیز ہو گئے کب جب آپ نے اپنے سینے مبارک پر ہاتھ مارا تو اس کے بعد ان کے دل کے اندر یہ بات آ گئی کہ اب مجھے اپنی جان سے بھی زیادہ عزیز تو اب بتاؤ مدار ایمان اللہ کی محبت یا رسول اللہ کی محبت جی یہ بڑی مشکل حدیث ہے اور ہم اور آپ کے لیے اس مقام کو سمجھنا آسان نہیں ہمیں اور آپ کو اس مقام کو سمجھنا آسان نہیں اس لیے کہ جس مقام سے حضور اقدس صلی اللہ علیہ وسلم نے بات ارشاد فرمائی اور جس مقام سے حضرت عمر رضی اللہ عنہ نے اشکال کیا اور جس مقام سے پھر وہ اشکال دور ہوا ये सब इतनी ऊंची बातें हैं कि हमारी और आपकी परवाज वहां तक मुश्किल है। इस हदीस पर पहला इश्काल ये है, क्योंकि अब देखो ऐसी ही सारी हदीसें हैं। अब इस हदीस को कोई इंसान बार बार सुनेगा तालीम के हलके में तो फिर वो वसवसे में आएगा, फिर मेरा तो मुझे तो भी अपने औलाद ज्यादा महबूब है और मुझे तो मेरा माल ज्यादा महबूब है, अपनी जान और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत तो है लेकिन ऐसी नहीं है जैसा इस हदीस में आया है। तो अब वो बेचारा गमगीर हो, अब वो वसवसे में आएगा, पता नहीं क्या हो रहा, अब वो वजीफा और बढ़ाएंगे, मुझे कैसे अल्लाह के रसूल ज्यादा महबूब हो जाए। ये इसी तरह के हम बहुत सारे तालीम के हलकों में कई फजीलतें सुनी हैं और उस फजीलतों को सुनने के बाद हम उस पर अमल भी करते हैं, अमल करने के बाद सोचते हैं कि यार इस पर तो मेरा अमल हो ही नहीं रहा। तो ये हरेक का सवाल है। कल हमने इस तालीम की अपनी तालीम के बाद मुजाकरा किया था, तो ये है हरेक को सवाल है। इसलिए कल बताया था कि देखो कल की तालीम में बहुत सारे सवालों का जवाब जो आम तौर पर हम जैसे तालीम के हलकों में जाते हैं, चाहे मस्तूरात जा रही हो चाहे मर्द जा रहे हो, या जमात की तालीम होती है, घर की तालीम होती है, फजाइल अमल पढ़ी जाती है। अब फजाइल अमल की बहुत सारी हदीसें ऐसी है कि जिसको हम बार बार सुनते हैं और हम सोचते हैं इस हदीस के मुताबिक मेरी जिंदगी तो है ही नहीं। अब जैसे ये हदीस है कि तुम मोमिन नहीं हो सकते जब तक कि तुम को इन सबसे ज्यादा मेरी मोहब्बत गालिब ना हो, तो तुम मोमिन नहीं हो सकते, तो अब तो उसी में रहेंगे। तो ये बता रहे हैं कि देखो अब इसको जब हम समझेंगे ना तो हमें इतना सुकून आएगा। और ऐसी बहुत सारी हदीसों पर फिर हमें इसलिए फरमाते हैं जब कोई हदीस सुनो और वो जहन में जब उसका इश्काल आ रहा है और अपने वसवसे में घुस गए हैं तो हमेशा कैसे अच्छे आलिम या अल्लाह वाले के पास बैठकर बता दिया जाए कि मैंने ये हदीस पढ़ी है और ये है और ये मुझे खटक रही है कि मेरी जिंदगी तो ऐसी है नहीं, तो मेरा क्या होगा। ऐसी बहुत सारी ईमान की हदीस है कि मोमिन नहीं हो सकते। तो इस हदीस पर पहला इश्काल यह है कि इस हदीस में हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने अपनी मोहब्बत को मदारे ईमान करार दिया है, यानी हुजूर की मोहब्बत यही ईमान की अलामत है। और अल्लाह की मोहब्बत को मदारे ईमान करार नहीं दिया, हुजूर की मोहब्बत ये ईमान की अलामत और अल्लाह की मोहब्बत ईमान की अलामत नहीं बताया, ये इश्काल है। हालांकि अल्लाह ताला की मोहब्बत को मदारे ईमान करार देना चाहिए था, ईमान की अलामत करार देना चाहिए था। इस इश्काल का जवाब तो आसान है, वो ये कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत और अल्लाह ताला की मोहब्बत लाजिम और मलजूम है। देखो कितना आसान जवाब, सवाल तो बहुत भारी लगा कि अल्लाह इसका क्या जवाब आएगा, कि बात तो सही है लेकिन जवाब कितना आसान। फरमाया अल्लाह ताला की मोहब्बत और अल्लाह के रसूल की मोहब्बत ये लाजिम और मलजूम है, दोनों मोहब्बतें एक दूसरे से जुदा नहीं हो सकती। जब किसी के दिल में हुजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत होगी तो लाजिमन उसके दिल में अल्लाह ताला की मोहब्बत भी होगी, ये हो ही नहीं सकता कि दोनों अलग अलग हो। क्योंकि अगर किसी को हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत है तो मोहब्बत अल्लाह ही के लिए है, मोहब्बत है तो मोहब्बत अल्लाह ही के लिए है, क्योंकि आप अल्लाह ताला का पैगाम लेकर हमारे पास तशरीफ लाए, आपने अल्लाह ताला के अहकाम हम तक पहुंचाए, आपने हमें अल्लाह ताला से रोशनास कराया यानी पहचान करवाई, आपने हमारा राबता अल्लाह ताला से कायम फरमाया। लिहाजा हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत, मोहब्बत की वजह दर हकीकत अल्लाह ताला ही की मोहब्बत है। तो अब इसमें फरमाया कि जो अल्लाह के रसूल से मोहब्बत करेगा तो वो उसकी ईमान की अलामत है, तो अल्लाह की मोहब्बत तो फरमाया उसमें अल्लाह की मोहब्बत आ ही गई, वो हो ही नहीं सकता। एक की मोहब्बत दूसरे की मोहब्बत को मुस्तलजिम है, یہی وجہ ہے کہ کسی کے دل میں اس بات کا احساس ہوتا ہے کہ مجھے اللہ تعالیٰ سے زیادہ محبت ہے، اور کسی کے دل میں احساس ہوتا ہے کہ مجھے حضور اقدس صلی اللہ علیہ وسلم سے زیادہ محبت ہے. لیکن حقیقت میں جب ایک کی محبت ہوگی تو دوسرے کی محبت ضرور ہوگی، اللہ کی ہوگی تو نبی کی بھی ضرور، اور نبی کی محبت ہوگی تو اللہ کی ضرور. چنانچہ قرآن کریم میں جہاں اللہ تعالیٰ کی اطاعت کا ذکر ہے، وہیں حضور اقدس صلی اللہ علیہ وسلم کی اطاعت کا بھی ذکر ہے. اللہ کی اطاعت کا ہے، وہاں حضور کی اطاعت کا فرمایا وَمَن يُطِعِ اللَّهَ وَمَن يُطِعِ اللَّهَ وَرَسُولَهُ. لہذا اللہ تعالیٰ کی محبت حضور اقدس صلی اللہ علیہ وسلم کی محبت کو مستلزم ہے. اللہ کی اطاعت رسول کی اطاعت، اور حضور اقدس صلی اللہ علیہ وسلم کی محبت اللہ تعالیٰ کی محبت کو مستلزم ہے. یہ دونوں ہو گئے. ہائے اللہ، حضرت رابعہ بصریہ رحمت اللہ علیہ اور ان کو اللہ کی محبت دیکھی. حضرت رابعہ بصریہ رحمت اللہ علیہ بڑے اونچے درجے کی تابعہ ہے. خواتین میں جو اولیاء اللہ گزری ہے ان میں ان کا بڑا اونچا مقام ہے. ان کے بارے میں لکھا ہے کہ ایک مرتبہ خواب میں نبی کریم صلی اللہ علیہ وسلم کی زیارت ہوئی تو اس موقع پر عرض کیا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم، مجھے معاف فرمائیے گا. کیا اونچے کی درجے کے تھے، اللہ والی تھی. فرمایا مجھے معاف فرمائیے گا کیونکہ اللہ تعالیٰ کی محبت میرے دل میں اتنی زیادہ پیوست ہے اور میں اللہ تعالیٰ کی محبت میں اتنی زیادہ مستغرق رہتی ہوں، اس کی وجہ سے اکثر و بیشتر اوقات میں میرا آپ کی طرف دھیان نہیں جاتا. اللہ اکبر. اور آپ کی محبت مجھے اپنے دل میں زیادہ محسوس نہیں ہوتی جتنی محبت اللہ تعالیٰ کی ہے. تو حضور اقدس صلی اللہ علیہ وسلم نے یہ سن کر فرمایا کہ اس میں پریشانی کی کیا بات ہے، تم جو اللہ تعالیٰ کی محبت میں مستغرق رہتی ہو وہ بھی میری ہی محبت ہے، لہذا اس میں پریشانی کی کوئی بات نہیں. یہ بات دیکھا، اللہ، یہ ہوتا ہے، یہ رنگ مختلف ہے، کسی کو اس کا غلبہ زیادہ ہوتا ہے، کسی کو اس کا غلبہ زیادہ ہوتا ہے. کوئی اللہ کا نام سن کر وجد میں آ جاتا ہے تو کوئی نبی کا نام سن کر وجد میں آ جاتا ہے. تو کیا جو اللہ کے نام سن اس کو نبی سے نہیں ہے، اور جو نبی کے نام سے وجد ہے کیا اس کو اللہ سے نہیں ہے؟ محبت ہے لیکن وہ رنگ جدا جدا ہے. ہوتا ہے کسی کے سامنے اللہ کے رسول صلی اللہ علیہ وسلم کا ذرا ذکر حبیب چھیڑ دو تو بس وہ اپنے آپے سے باہر مزہ آ جاتا، اور کسی کے سامنے اللہ کی قدرت چھیڑ دو تو ہو اس کو مزہ آ جاتا ہے. اللہ اکبر. دونوں کی محبت کا حاصل ایک ہی ہے. پریشانی کی کوئی بات اس لیے نہیں کہ محبت کے الوان جدا جدا ہوتے ہیں. کسی وقت اللہ تعالیٰ کی محبت کا جوش اور جذبہ اور ولولہ زیادہ محسوس ہوتا ہے، اور کسی وقت نبی کریم صلی اللہ علیہ وسلم کی محبت کا جوش اور جذبہ اور ولولہ زیادہ محسوس ہوتا ہے. لیکن حقیقت میں ایک کی محبت دوسرے کی محبت کو مستلزم ہے، لازم ملزم ہے. لہذا اس حدیث میں حضور اقدس صلی اللہ علیہ وسلم کا یہ فرمانا کہ میں سب سے زیادہ محبوب نہ ہو جاؤں، یہ حدیث جو آئی تھی نا، لا یؤمن احدکم، سب سے زیادہ محبوب نہ ہو جاؤ اس وقت تک تم مومن نہیں ہو سکتے. در حقیقت اس کا مطلب یہ ہے کہ یا میں محبوب ہو جاؤں یا اللہ تعالی محبوب ہو جائے یا دونوں محبوب ہو جائے، اس لیے کہ دونوں کی محبت کا حاصل ایک ہی ہے. پہلے اشکال کا تو یہ جواب ہو گیا. اس حدیث پر دوسرا اشکال وہ ہوتا ہے جس میں علماء کرام بڑے حیران ہیں، حیران رہے، وہ یہ کہ اس حدیث میں حضور اقدس صلی اللہ علیہ وسلم نے فرمایا کہ جب تک میں تمہاری جان مال اور اولاد سے زیادہ محبوب نہ ہو جاؤں उस वक्त तक तुम मोमिन नहीं, तो अगर इस पर देखने जाओ तो हम मोमिन है ही नहीं। हमें तो बिल्कुल मोहब्बत तो अपनी औलाद और जान से जान में ज्यादा है, तो मोमिन नहीं। और मोहब्बत ऐसी चीज है जो अपने इख्तियार में नहीं। अब अगर किसी के दिल में हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत इस दर्जे की नहीं तो उसका ईमान भी नहीं, ये सवाल पैदा होता है ना। और जब ईमान नहीं रहा तो वो तो काफिर हो गया, जिसका नतीजा ही निकला कि ईमान भी इख्तियारी ना रहा। इसलिए कि जब मोहब्बत गैर इख्तियारी चीज है और ईमान इस मोहब्बत पर मौकूफ है तो फिर ईमान भी इख्तियारी न रहा। जी ये समझाना चाह रहे हैं, काफी नहीं बना दिया अभी तक। बज़ाहिर देखने जाओ तो बोले ईमान तो मिलेगा मोहब्बत पर, और मोहब्बत इतनी है नहीं। तीसरा इश्काल पैदा हो रहा है तो पता चला कि ये जो मोहब्बत है ये मोहब्बत गैर इख्तियारी है, जो बताया जा रहा है गैर इख्तियारी। तीसरा इश्काल पैदा हो रहा है कि हजरत उमर फारूक रदिल्लाहु अन्हु जैसे आदमी जो हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम पर अपनी जान कुर्बान करने वाले थे, वो ये कह रहे कि मुझे अपनी जान से ज्यादा महबूब नजर नहीं आते। फिर दूसरे लम्हे में जब आपने अपना दस्त मुबारक उनके सीने पर मारकर दोबारा वो बात दोहराई तो हजरत उमर फारूक रदियल्लाहु अन्हु ने फरमाया कि अल आन, अब आपसे अपनी जान से ज्यादा मोहब्बत हो गई। सवाल यह है कि एक लम्हे में जबरदस्त इनकलाब कैसे आ गया। तो उलमाए किराम ने इन दोनों इश्कालात की मुख्तलिफ तवजीहात बयान की है। ये दोनों जो इश्कालात हुए उसकी मुख्तलिफ वजह बताई। लेकिन हकीमुल उम्मत हजरत मौलाना अशरफ अली थानवी रहमतुल्लाह अलैह ने उसकी जो तवजीह बयान फरमाई है वो बड़ी अजीब और गरीब है। ये सुन लो, फरमाया अब यहां पर आए मोहब्बत की दो किस्में, जहां से हमारा दर्स शुरू हुआ कि फरमाया मोहब्बत की दो किस्में हैं, मोहब्बत अकली और मोहब्बत तबई। इसको समझाने के लिए सारी बात आई थी, वो हदीस सुनाई और उस हदीस पर मोहब्बत समझाई गई। फिर वो मोहब्बत कभी तो अल्लाह के रसूल की ज्यादा होती है, कभी अल्लाह की होती है, तो गोया क्या हुआ उस पर इश्काल हो, उसका जवाब हो गया। अब का ज्यादा होनी चाहिए हमें तो है नहीं, तो हमारा ईमान नहीं रहा। तो अब उसको समझो कि फरमाया मोहब्बत की दो किस्में, एक मोहब्बत तबई है, दूसरी मोहब्बत अकली है। आम तौर पर हम लोग जिसको मोहब्बत कहते हैं वो मोहब्बत तबई होती है। हमें जो मोहब्बत होती है अपनी औलाद से, अपनी जान से, अपने माल से, वो जो मोहब्बत होती है वो मोहब्बत तबई होती है, फितरतन होती है। यानी तबीयत में किसी चीज के साथ ऐसी मोहब्बत हो जाए कि उसकी याद में आदमी बेचैन हो रहा है, उसका तसव्वुर लगाए बैठा है, हर वक्त उसको याद कर रहा है। और जब उसका तसव्वुर आता है तो दिल में एक जोश और उबाल पैदा होता है, ये तबई मोहब्बत है। ये तबई मोहब्बत है, ये तबई मोहब्बत जैसे बाप को अपने औलाद से होती है। अगर बेटा कहीं दूर है तो उसके बार बार उसकी या बार बार याद आती है, उससे मिलने को दिल चाहता है, तो ये जो याद आ रही है और मिलने को दिल चाह रहा है और तबीयत उसकी तरफ तड़प रही है, बस यही तबीयत, यही मोहब्बत तबई है। ये मोहब्बत तबई गैर इख्तियारी चीज है, ये हमारे कंट्रोल में आ ही नहीं सकती। क्यों? कि ये फितरतन तबीयत कहते हैं, यानी इसको बनाया ही ऐसा है, नेचुरल मोहब्बत तबी गैर इख्तियारी चीज है। इसका कोई दर्जा किसी को हासिल होता है, किसी को हासिल नहीं होता, किसी को ज्यादा मोहब्बत होती है, किसी को कम होती, हर एक का अपना अलग अलग दर्जा होता है। मोहब्बत अकली, और दूसरी किस्म क्या है? मोहब्बत अकली। मोहब्बत अकली और मोहब्बत अकली का मतलब यह है कि अगरचे दिल में मोहब्बत का जोश और उबाल तो पैदा नहीं हो रहा है, मोहब्बत का जोश और उबाल तो पैदा नहीं हो रहा है, लेकिन जब मैं सोचता हूं تو دماغ میں یہ بات آتی ہے کہ ذات محبت کے لائق ہے. جب سوچتا ہوں تو دماغ میں بات آتی ہے کہ ذات محبت کے لائق ہے اور اس ذات سے ضرور محبت ہونی چاہیے. عقل کہتی ہے. پھر اس محبت عقلی کا نتیجہ یہ ہوتا ہے کہ انسان اس کے حکم کی اطاعت کرتا ہے. پھر انسان ان کی بات مانتا ہے. کیا ہے یہ بات جو مانتا ہے؟ یہ محبت طبعی کی وجہ سے نہیں، محبت عقلی کی وجہ سے ان کی سنتوں پر چلتا ہے، اللہ کے حکموں پر چلتا ہے، محبت عقلی کی وجہ سے. اس کے اشاروں کو دیکھتا ہے، اس کی ہدایت پر چلتا ہے، اس کے کہنے پر عمل کرتا ہے. اس کا نام محبت عقلی ہے. اب سمجھ میں آ گیا؟ اب بتاؤ، ابھی حدیث سننے کے بعد ہماری گھبراہٹ جو ہم سوچ رہے تھے، وساوس میں تھے، پتہ نہیں میرے تو ایمان ہی نہیں ہے، کیونکہ یہ محبت تو ہو ہی نہیں سکتا، کیسے آئے گی؟ تو اب یہ ہے کہ جب ایسی تشریح جب ہم نے پڑھ لی تو اب ہمارے دل کے اندر ایک سکون آ جاتا ہے کہ نہیں، ہم جو ہے وہ بالکل صحیح جگہ پر ہے. اب ہمارے اندر سے وسوسہ ختم، سکون ہو گیا، چین آ گیا. جو ہم بے چین میں بیٹھے تھے، اب ایسی باتوں کو سننے کے بعد چین آ جاتا ہے. اب بتاؤ سننے والے، کیا دلوں میں چین سکون ملا کہ نہیں ملا؟ ورنہ ایسی یہ تو ایک حدیث، ایسی کئی حدیثیں ہیں جو ہم تالی میں بیٹھ کر سنتے ہیں اور پھر ہم وہی سوچتے رہتے ہیں. کیونکہ یہ اس پر سے میں بھی گزرا ہوں، میں بھی کئی مرتبہ دیکھا، میں نے کہا یہ حدیث پر تو کیسے عمل ہوگا، یہ کیسے ہو سکتا ہے؟ کیونکہ جو باتیں بتائی جاتی ہیں وہ تو ٹاپ لیول کی ہوتی ہے اور ہم سننے والے نیچے کے لیول کے ہوتے ہیں. اب ہم اس کا ظاہر کو سننے کے بعد اب ایسا ہی بننا چاہتے ہیں. تو اس کے لیے فرمایا کہ علماء کے پاس بیٹھا کرو، علماء کی باتوں کو سنا کرو. حکیم یعنی وہ لوگ جو علماء ہوتے ہیں، وہ دین کے حکیم ہوتے ہیں. اللہ والوں کی باتیں سنا کرو تو اس کے ذریعے سے، یا پوچھا کرو، جو چیز ہمیں کھٹک رہی اس کو پوچھ لیا کرو، تو پوچھنے سے ہماری تمام پریشانیاں دور ہو جائے. یہی تو وہ بات ہے کہ فرمایا صحبت صالحین جو تھوڑی دیر کی بھی ہے وہ ہزاروں سال عبادت سے بہتر ہے. کیوں؟ کہ ایک وسوسہ لے کر جو ہم ہزاروں سال عبادت بھی کریں گے وہ دور نہیں ہوگا، اور صحبت میں بیٹھنے سے تھوڑی دیر کے اندر جو سالوں سے ہم پریشان تھے اللہ وہ پریشانی کو دور کر دیتے. کیونکہ وہ یہ وسوسہ عبادت سے دور نہیں ہو سکتا، یہ عبادت سے دور نہیں ہو سکتا، یہ ایسے ہی دور ہوگا جب اللہ والوں کی باتیں سنیں گے. تو دیکھو اس سے بہت آگے بھی ہماری کئی درس میں کئی ایسی حدیثیں گئی کہ جس کا ظاہر سن کر ہم بڑے پریشان ہوتے تھے، اور پھر جب اس کی تشریح بتائی گئی تو بولے پریشان ہونے کی ضرورت ہی نہیں ہے. کیونکہ اختیاری غیر اختیاری کب سے چلا آ رہا ہے پتہ ہے؟ تو اسی اصول سے سمجھتے جانے کا ہے. اسی لیے اس ملفوظ میں حضرت تھانوی رحمۃ اللہ علیہ فرما رہے ہیں کہ محبت عقلی یہ ہے کہ انسان اپنی طبیعت کو شریعت پر عمل کرنے کی طرف متوجہ کرے. انسان اپنی طبیعت کو شریعت پر عمل کرنے کی طرف متوجہ کرے، اس کو کہتے ہیں محبت عقلی. یعنی بیوی بچوں سے محبت تو ہے، مال سے محبت ہے، جان سے محبت ہے، لیکن اللہ کا حکم پورا کر رہا ہے یہ اس بات کی علامت ہے اس کو اللہ سے محبت ہے، اس کو محبت عقلی کہتے ہیں. تو یہاں پر وہ حدیث بتائی کہ تم مومن نہیں ہو سکتے جب تک تمہاری محبت میری محبت غالب نہ آ جائے سب پر. تو فرمایا اور واقعتاً اللہ تعالی کے رسول کی محبت سب کی محبتوں پر غالب ہے. ان کی جو محبت ہے وہ عقلی، وہ طبعی ہے، اور عقلی اعتبار سے تو ہمارے اوپر نبی صلی اللہ علیہ وسلم کی محبت غالب ہے. اسی لیے آپ دیکھو کھڑے کھڑے کھانا نہیں کھاؤں گے. ارے کھاؤں گے؟ نہیں بولے تو، یا تو اگر جہاں کھڑے کھڑے کھانے کا تو بولے ہم نہیں جائیں گے وہاں. یہ کیوں؟ یہ محبت ہی کی تو علامت ہے، اسی لیے تو نہیں جا رہے. ارے تانا دے، بولے دینے دو، نہیں جائیں گے ہم. کیوں؟ کہ ہمارے نبی نے کبھی کھڑے کھڑے کھایا نہیں ہے. تو اب دیکھو وہ نبی کا طریقہ اختیار کر رہے، اور نبی کا طریقہ نہیں ہوگا تو اس جگہ جائیں گے نہیں. تو فرمایا یہ محبت نہ ہے تو اور کیا ہے؟ محبت کی وجہ سے. بھائی ایسی مجلس ہے کہ جہاں پر عورتیں اور مرد مکس ہے، मर्दों ने भी कहा कि हम नहीं जाएंगे ना, औरतों ने भी कहा हम नहीं जाएंगे। अब क्यों नहीं जा रहे? ये अल्लाह की मोहब्बत है उनके दिल में कि अल्लाह ताला ने मना फरमाया इख्तलात मत करो, और यहां तो इख्तलात हम नहीं जाएंगे। तो बजाहिर हमें नहीं लग रहा है कि हम मोहब्बत अल्लाह से कर रहे हैं, लेकिन ये अकली मोहब्बत है जिसकी वजह से इंसान का जी नहीं चाह रहा है कि वहां जाऊं मैं, चाहे मुझे कुछ भी सुनना पड़े लेकिन मैं नहीं जाऊंगा। तो अब समझ में, इस तरीके से हम अमल तो कर रहे हैं, तो मोहब्बत हमारे अंदर है, क्योंकि ये शरीयत जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की लाई हुई है और अल्लाह ताला की तरफ से भेजी हुई है। जब मैं अकल से गौर करता हूं तो ये मालूम होता है कि यही शरीयत वाजिबुल इत्तेबा है। हम कहते भी हैं जिसकी जिंदगी में दीन होगा उसको कामयाबी मिलेगी, जिसकी जिंदगी में दीन नहीं होगा उसको नाकामी नहीं मिलेगी। अब दीन क्या है? दीन पूरी शरीयत का नाम है, नबी की इताअत का नाम है। तो ये सब मोहब्बत ये है। जब मैं अकल से गौर करके मालूम होता है कि यही शरीयत वाजिबुल इत्तिबा है और अपनी जिंदगी को उसी के मुताबिक ढालना चाहिए और यही शरीयत मेरी इस्लाह और फलाह की जामिन है, जब यह एतिकाद पैदा हो गया तो बस मोहब्बत अकली दिल में पैदा हो गई। अब मोहब्बत अकली के भी कोई सींग नहीं है कि आप सोचोगे मुझे कैसे पता चले कि मेरे अंदर मोहब्बत अकली है कि नहीं है। इसलिए वो मिसाल से मैंने बता दिया कि आप बताओ कि आपकी तबीयत में कोई ऐसा हुक्म हो जो सुन्नत के खिलाफ आपकी तबीयत नहीं चाह रही है, ये मोहब्बत की अलामत है। इस मोहब्बत अकली की मिसाल बिला तशबी ये है कि जैसे एक आदमी बीमार हो गया। अब सुनो दूसरी मिसाल, एक आदमी बीमार हो गया, अब डॉक्टर ने उसके लिए कड़वी दवा तजवीज कर दी या इंजेक्शन लगाना तजवीज कर दिया। जाहिर है कि कड़वी दवा पीने को या इंजेक्शन लगवाने को दिल नहीं चाहता, है ना, बल्कि दिल ये चाहता है कि किसी तरह इस इंजेक्शन से बच जाओ तो बेहतर है। लेकिन दिल न चाहने के बावजूद वो शख्स इस दवा को पीने लगा। अलबत्ता इस दवा से उसको मोहब्बत नहीं है, इस दवा से उसको, अरे बोलो ना, मोहब्बत नहीं है लेकिन दवा पीने लगा, मोहब्बत नहीं है लेकिन दवा पीने लगा, तो पीने लगा। अलबत्ता उस दवा से मोहब्बत नहीं, चुनांचे जिस दिन डॉक्टर उससे ये कह देगा कि अब इस दवा को पीने की जरूरत नहीं, उस दिन उस दवा को फेंक देगा। लेकिन जब तक डॉक्टर ने यह कह रखा है कि तेरी शिफा इस कड़वी दवा में है वरना तुझे शिफा नहीं होगी, उस वक्त तक वो बीमार उस दवा को पीता रहेगा। अब दवा से इस बीमार को मोहब्बत तबई नहीं है। क्या दवा से मोहब्बत है? मोहब्बत तबई नहीं है लेकिन मोहब्बत अकली है कि भाई मेरी शिफा इसी दवा में है, अल्लाह ने रखी है। तो मोहब्बत तभी तो बिल्कुल नहीं है, बल्कि डॉक्टर को हो सकता है दिल ही दिल में पता नहीं क्या क्या बोल भी रहा हो, ये क्या ऐसा डॉक्टर है मुझे कड़ी कड़ी दवा देता है। कि मोहब्बत तभी नहीं लेकिन मोहब्बत अकली, लिहाजा तबीयत में गिराने के बावजूद उस दवा को पी लेगा, गिराने के बावजूद दवा को पी। ये मिसाल मोहब्बत तभी की बिला तशबी के बयान कर दी, इसलिए कि अल्लाह और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत दवा की मोहब्बत की तरह नहीं है। तशबी नहीं दे रहे तो समझाने के लिए बताया, फरमाया अल्लाह और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत दवा की मोहब्बत की तरह नहीं हुआ करती। सिर्फ मोहब्बत अकली और मोहब्बत तबी का फर्क समझाने के लिए ये मिसाल बयान कर दी है, वरना उसको समझो कि वो कड़वी दवा है नहीं। इसलिए फरमा बिला तशबी, ये तो समझाने के लिए दे दी कि आपको दवा पी रहे हैं तो ये इस बात की अलामत है कि मोहब्बत अकली है। तो ऐसे ही हम अल्लाह के बताए हुए हुक्मों पर चल रहे हैं, नबी की सुन्नतों पर चल रहे हैं, ये मोहब्बत की अलामत है। तो तभी का फर्क समझाने की मिसाल बयान कर दी, सिर्फ मोहब्बत अकली और मोहब्बत तभी का फर्क समझाने के लिए मिसाल बयान कर दी, वरना कहां दवा की मोहब्बत और कहां अल्लाह उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत, दोनों के दरमियान कोई निस्बत ही नहीं। बहरहाल جب آدمی یہ سوچتا ہے کہ اللہ تعالیٰ میرا خالق ہے, میں ہم کو کس نے بنایا, خود بنے ہیں کیا سب؟ نہیں, بلکہ اللہ نے بنایا ہے. جب آدمی سوچتا ہے کہ مجھے اللہ نے بنایا, میرا خالق ہے, میرا مالک ہے, اس نے اپنے محبوب پیغمبر کو میری ہدایت اور رہنمائی کے لیے بھیجا ہے. ہمیں بنایا بھی اللہ نے اور ہمارا مالک بھی اللہ ہے. ہمارے جسم کا مالک ہم نہیں ہیں کہ جسم کو جو چاہے ہم استعمال کرے, اس کا مالک اللہ ہے. اسی لیے تو خود کشی حرام منع کر دی گئی. کیوں؟ کہ تم اس باڈی کو بنایا تم کو اللہ نے اور تم خود اس کو توڑ دو گے؟ فرمایا نہیں, میں اس کا مالک ہوں, میں ہی سب کچھ کروں گا. یہ ہے کہ مالک بھی وہ ہے, خالق بھی وہ ہے. پھر اس نے اپنے محبوب پیغمبر کو میری ہدایت اور رہنمائی کے لیے بھیجا. آپ نے ہماری ہدایت کے لیے کتنی مصیبتیں جھیلی, ہماری ہدایت کے لیے تکلیف کس نے اٹھائی؟ نبی علیہ السلام نے تکلیف اٹھائی, اور کتنی, تھوڑی نہیں, بہت زیادہ تکلیف اٹھائی, اور کتنی پریشانیاں اٹھائی. میرے لیے یہ شریعت لے کر آئے, بھائی دین لے کر کون آیا, اللہ کے نبی لے کر آئے, تکلیف اٹھا کر لے کر آئے, ورنہ دشمنوں نے تو اس دین کو مٹانے کی کوشش کر دی تھی. میرے لیے ہدایت کا سامان فرمایا. تو اس غور و فکر کے نتیجے میں عقلی طور پر انسان حضور اقدس صلی اللہ علیہ وسلم سے محبت کرتا ہے. تو یہ ہے کہ اس کی وجہ سے انسان عقلی طور پر ان سے محبت کرتا ہے, چاہے اس محبت میں وہ جوش اور وہ ولولہ نہ ہو. اس لیے پہلے بتایا نا, جوش اور ولولہ مقصود نہیں, بتایا تھا نا, اور آج ہم نے اس کو مقصود بنا لیا ہے. بولے جوش اور ولولہ نہ ہو تو پھر وہ عبادت کرنے میں مزہ کیا ہے؟ کہتے ہیں نا, مزہ کیا ہے؟ ارے عبادت تو جو ہے وہ محبت عقلی ہے, اس لیے اس کو تو حکم ماننا ہے, چاہے جوش ہو یا نہ ہو, وہ تو گاہے گاہے ملتا ہے جوش اور خلوص. تو فرمایا, تو اس لیے جوش, چاہے اس محبت میں وہ جوش اور وہ ولولہ, جیسے اپنے بچوں کی محبت میں, مال کی محبت میں کتنا جوش ہوتا ہے کہ انسان بیمار بھی ہوتا ہے تو نکل جاتا ہے, کہاں سے مال ملنے والا ہو تو بولے کوئی بات نہیں میں چلا جاؤں گا, اور کہیں عمل کرنا ہو, نماز پڑھنا, بولے بہت بیمار ہو, نماز چھوڑ دیتا ہے, کبھی پڑھ لیتا ہے. تو یہ دیکھو, وہ محبت اس میں جوش اور ولولہ ہے. اور اس میں جوش اور ولولہ نہ ہو, جو جوش اور ولولہ اپنے بچے سے محبت میں ہوتا ہے, لیکن عقلی طور پر وہ یہ سمجھتا ہے کہ آپ کی ذات تمام چیزوں سے زیادہ قابل محبت ہے. اسی لیے تو فرمایا کہ جو انسان اپنے بیوی بچوں کی وجہ سے اللہ کے حکم کو توڑ دیتا ہے, تو فرمایا یہ لا یومنو میں آئے گا. سمجھ میں آیا؟ کیوں؟ کہ اس نے ان کی وجہ سے نبی کے طریقوں کو چھوڑا, اللہ کے حکموں کو توڑا, تو یہ ہے لا یونی میں جائے گا. لیکن اگر ان کی وجہ سے اللہ کے حکموں کو پورا کر رہا ہے تو یہ مومن, یہ مومن ہے. اس لیے دیکھو, وہ بچوں کے ساتھ بیٹھ کر باتیں کر رہے ہو اور اذان کی آواز آئے گی, اٹھ کے چلے جاتے ہیں. یہ ایمان کی علامت, یہ محبت کی علامت ہے. کہ آپ کو محبت ان سے زیادہ تھی؟ نہیں, اللہ کا حکم آئے وہاں چلا جاؤ. تو یہ محبت عقلی ہے, محبت عقلی مطلوب ہے. حضرت تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں کہ محبت کا جو درجہ مطلوب ہے اور جس کو ایمان کی شرط قرار دیا گیا ہے, محبت کا جو درجہ مطلوب ہے اور جس کو ایمان کی شرط قرار دیا, لا یومنو یعنی وہ ایمان مومن اسی وقت ہوگا جو قرار دیا گیا, وہ محبت عقلی ہے. کہ محبت عقلی حضور صلی اللہ علیہ وسلم سے تمام چیزوں کے مقابلے میں غالب ہونی چاہیے. یہ محبت یعنی کیا مطلب؟ اس کو دوسرا الفاظ میں, جو آسان الفاظ میں سمجھاؤں, کہ یہ جو جان, مال اور اولاد اور بیوی اور رشتہ دار, ان کی محبت کی وجہ سے اللہ کے نبی صلی اللہ علیہ وسلم کے طریقوں کو نہیں چھوڑنا چاہیے. بس اگر وہ پورا کر رہا ہے تو محبت عقلی ہے اور وہ مومن ہے, اور اگر توڑ رہا ہے, چھوڑ رہا ہے, تو پھر وہ خطرے میں ہے. یہ ہے آسان الفاظ میں نے بتا دیا, جو یہ اصطلاحات تھی, اصطلاحات سمجھ گئے نا, تو وہ ایک آسان الفاظ میں یہ ہے، اس لیے اس بات کو فرماتے ہیں، دیکھو یہ محبت تکلیف حضور صلی اللہ علیہ وسلم سے تمام چیزوں کے مقابلے میں غالب ہونی چاہیے. غالب ہونی چاہیے کیا مطلب؟ اب اس کا کوئی میٹر میں آپ کو دوں کہ بھائی غالب ہے کہ نیچے ہے، اس کا کوئی میٹر نہیں ملے گا. غالب ہونی چاہیے یعنی حکم نبی کا نہیں چھوڑ رہا ہے ان کی وجہ سے، حکم اللہ کا نہیں توڑ رہا ہے ان کی وجہ سے، تو اس کا مطلب محبت غالب ہی ہے، یہ سمجھ لو. سمجھ میں آ گئی؟ تو اس کا مطلب محبت غالب ہے. اور اگر ٹوٹ رہا ہے جیسے شادیوں کی وجہ سے، شادیوں میں کیا ہوتا ہے کہ وہ اللہ کے حکم کو توڑ رہے ہیں، کس کی وجہ سے؟ کہ بولے لوگ کیا کہیں گے بس، تو یہاں پر خطرہ ہوتا ہے، یہاں پر وہ اس وعید میں آ جاتا ہے کہ اس کے ایمان میں خطرہ ہے. کیوں؟ کہ اس کے اندر عقلی محبت نہیں ہے، اللہ کی محبت غالب نہیں ہے. جی، تو اس لیے یاد رکھیں. پھر حضرت والا نے حضرت عمر رضی اللہ عنہ کے قول کی توجیہ اس طرح فرمائی. یہ ایک دو اشکال تھے، تو اس کا ایک جواب تھا. اب دوسرا، جو حضرت عمر ایک دم سے کیسے تبدیل ہو گئے، اس کی توجیہ فرمائی. فرمایا کہ جب حضرت عمر رضی اللہ عنہ نے حدیث سنی کہ جب تک میں اس کے نزدیک سب سے زیادہ محبوب نہ ہو جاؤں اس وقت تک وہ مومن نہیں، تو حضرت عمر رضی اللہ عنہ شروع میں یہ سمجھے کہ حضور صلی اللہ علیہ وسلم محبت طبیعی کا ذکر فرما رہے ہیں. محبت طبیعی کا ذکر فرما، اور محبت طبیعی اس درجے کی حاصل نہیں تھی، اس لیے حضرت عمر رضی اللہ عنہ نے اپنا اشکال پیش کیا. اس کے بعد حضور صلی اللہ علیہ وسلم نے اپنا دست مبارک ان کے سینے پر مار کر دوبارہ وہ بات دہرائی. تب حضرت عمر رضی اللہ عنہ کو بات سمجھ میں آئی کہ حضور اقدس صلی اللہ علیہ وسلم محبت طبعی کے بارے میں نہیں فرما رہے ہیں، بلکہ محبت عقلی کے بارے میں فرما رہے ہیں، اور وہ محبت عقلی مجھے حاصل ہے. اس لیے انہوں نے فرمایا کہ الان الان. ہر ایمان والے کو محبت عقلی، دیکھو اگر اللہ کے نبی صلی اللہ علیہ وسلم کے بارے میں کوئی گستاخی کر رہا ہے، بتاؤ سارے ایمان والے، چاہے وہ نمازی بھی نہیں ہوگا، اس کو جوش آ جائے گا. چاہے وہ سنت پر عمل نہیں کر رہا ہے، لیکن اس کو کہتے ہیں محبت عقلی ہے، اب وہ تھوڑی ہے بڑھتی جائے گی. اور جس کو اللہ کے نبی کا نام اور اس کے بارے میں برا، اس کا کچھ بھی نہیں لے تو بالکل مردہ ہے، یوں سمجھو بالکل مردہ. تو محبت عقلی کا وہ درجہ مجھے حاصل ہے، یہ وہ توجیہ ہے جو حضرت تھانی رحمۃ اللہ علیہ نے بیان فرمائی. حاصل یہ کہ مطلوب محبت عقلی ہے. اب جتنی حدیثیں ہیں کہ تم مومن نہیں ہو سکتے، تم مومن نہیں ہو سکتے جب تک کہ تم یہ کام نہ کرو، تو اس میں یہ سمجھ لینا محبت عقلی ہے. ورنہ جو محبت ہمیں اپنے بیوی بچوں سے ہے، وہ محبت دیکھنے جاؤ تو نہیں ہوگی، وہ تو پوری زندگی آپ کو محسوس ہی نہیں ہو سکتا. بولے کیسے ہے؟ اعمال کے اندر دیکھا جائے گا، وقت پر دیکھا جاتا ہے. جی، حضرت شاہ صاحب کی توجیہ، البتہ ایک توجیہ وہ ہے جو حضرت علامہ انور شاہ کشمیری رحمت اللہ علیہ نے فرمائی. وہ فرماتے ہیں کہ اس حدیث میں جس محبت کا ذکر ہے اس کو محبت عقلی پر محمول کرنا اور اس حدیث کو زور کو گھٹا دیتا، محبت عقلی پر محمول کرنا اس حدیث کے زور کو گھٹا دیتا ہے. ان کی ایک توجیہ دیکھو، یہ الگ جواب ہے. فرمایا اس حدیث میں جس محبت کا ذکر ہے اس محبت کو محبت عقلی کو سمجھ کر تو اس حدیث کے زور کو گھٹا دیتا ہے. اس لیے کہ محبت عقلی تو یہ ہے کہ دل میں تو ذات سے کوئی خاص محبت نہیں ہے، لیکن دلائل سے سوچنے کے نتیجے میں محبت زبردستی کی جاتی ہے. اس لیے اس حدیث میں محبت طبعی ہی مراد ہے. ایک توجیہ یہ فرمائی. کیا فرمایا؟ اس سے محبت سے مراد محبت طبعی ہی مراد ہے، محبت عقلی مراد نہیں، لیکن وہ محبت طبعی مراد ہے جو نتیجہ ہوتی ہے محبت عقلی کا. اب انہوں نے کچھ اور، لیکن اب یہ ہم سمجھ نہیں پائیں گے، اس لیے آپ کو میں نے پہلے سمجھا دیا جو سادہ الفاظ میں، بس وہی یاد رکھو، ये तो उलमा ने तजवीज, लेकिन हमें तो हजरत हकीमुल उम्मत है, बस उसी पर चलते रहो, वो भी बात ठीक है, इनकी भी बात ठीक है, इसलिए इसको समझने की जरूरत नहीं। तबई मोहब्बत, उसके अंदर भी मोहब्बत सुगरा और मोहब्बत कुबरा, छोटी मोहब्बत और बड़ी मोहब्बत, कल इस पर बात करेंगे इंशा अल्लाह। आज के दिन इतना काफी है। तो आज मोहब्बत की दो किस्में थी, मोहब्बत अकली और मोहब्बत तबई। मोहब्बत तबी किसको कहते हैं, मोहब्बत अकली किसको कहते हैं, और शरीयत में जहां मोहब्बत का लफ्ज आता है वहां मोहब्बत अकली मुराद होती है, याद रख। और मोहब्बत अकली का मतलब यह है कि इंसान अल्लाह के हुक्म को अपने वक्त पर पूरा करे, उन चीजों की जो मोहब्बत तबी है उसकी वजह से अल्लाह के हुक्म को न तोड़े, माल की मोहब्बत की वजह से जक़ात को न छोड़े। जक़ात दे रहा है तो अल्लाह की मोहब्बत मौजूद है और माल की भी मोहब्बत मौजूद है। अब माल की मोहब्बत तबी होगी और जक़ात दे रहा है इसलिए इसको अल्लाह से मोहब्बत अकली है। तो जक़ात न दे, माल की मोहब्बत की वजह से इंसान किसी का हक न दबावे, अगर हक दबा रहा है तो ईमान में खतरा है। हक नहीं दबाना, झूठ नहीं बोलना, माल की मोहब्बत के बोले झूठ बोलकर माल कमा लूं, क्योंकि माल की मोहब्बत ही में तो झूठ बोल रहा है, नहीं तो वो है वो लोग जो झूठ बोल रहे तो उनके ईमान में खतरा है। क्यों? कि उन्होंने अल्लाह के हुक्म को तोड़ा अपने माल की मोहब्बत में और अल्लाह की मोहब्बत इनके अंदर नहीं है। तो वही है, अल्फाज का और समझाने का अंदाज अलग है, जो पहले दर्स गए वो दूसरे तरीके से समझाए और यहां भी दूसरे तरीके से समझाए। ला इलाहा इल्लल्लाह मुहम्मद, अल्लाहुम्म सल्ली अला सय्यिदना मुहम्मद व अला आलि सय्यिदना मुहम्मद व बारिक वसल्लम। ए अल्लाह हमारे गुनाहों को माफ फरमा, हमारे खताओं से दरगुजर फरमा, हमारी लग्जिशों को सुरु नादानियों को माफ फरमा। ए अल्लाह हम आपसे आपकी मोहब्बत का सवाल करते हैं, ए अल्लाह आप हमें अपनी मोहब्बत अता फरमाइए, ए अल्लाह आप हमसे राजी हो जाइए, हमें अपनी रजा नसीब फरमाइए, ए अल्लाह हमारे गुनाहों को नेकियों से मुबद्दल फरमाइए, हमारे गुनाहों को नेकियों से बदल दीजिए, अल्लाह आपको कोई पूछने वाला नहीं, ए अल्लाह हमें अपनी मोहब्बत नसीब फरमा, ए अल्लाह आप हमसे राजी हो जाइए, और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को भी हमसे राजी कर दीजिए, ए अल्लाह उनकी मोहब्बत दिल की गहराई में उतार दीजिए, रोए रोए में उतार दीजिए, हमें उनका दीवाना बना दीजिए, ए अल्लाह हमें उनका आशिक बना दीजिए, ए अल्लाह बल्कि इश्क की वो दीवानगी जो आपने हजरत सहाबे किराम रिजवानुल्लाह अलैहिम अजमईन को अता फरमाई थी, आप हमें भी वो दीवानगी अता फरमाई। ए अल्लाह कहने वाला बहुत मोहताज है, बल्कि सुनने वालों से भी ज्यादा मोहताज है, आप मुझे भी कबूल कर लीजिए, ए अल्लाह आप मुझे भी कबूल कर लीजिए, मेरे घर वालों को भी कबूल कर लीजिए, मेरी नस्लों को भी कबूल कर लीजिए, और ए अल्लाह इन आने वालों को भी कबूल फरमा लीजिए, सुनने वालों को भी कबूल फरमा लीजिए, हम सबको इत्तिबाए सुन्नत की तौफीक दे दीजिए, ए अल्लाह दीन का दर्द दे दीजिए, उम्मत का गम दे दीजिए, ए अल्लाह दीन का दर्द दे दीजिए, उम्मत का गम दे दीजिए, दीन की फिक्र में जीना और दीन ही की फिक्र में मरना हम सबको नसीब फरमा दीजिए, दीन की फिक्र में जीना और दीन ही की फिक्र में मरना हम सबको नसीब फरमा दीजिए, ए अल्लाह हमें उम्मत के लिए रोना और कूड़ना सिखा दीजिए, ए अल्लाह हमें उम्मत के लिए रोना और कूड़ना सिखा दीजिए, वो तन्हाई का रोना, दीन के दर्द में रोना जिसे बस आप जानते हो, जिसे और कोई नहीं, दीन के दर्द में रोना, तन्हाई का रोना जिसे बस आप जानते हो और रोने वाला जानता हो, और उस रोने पर आप प्यार की निगाह डाल रहे हो, और उस रोने पर उसकी और उसकी नस्लों की और पूरी उम्मत की हिदायत के फैसले फरमा रहे हो, ऐसा रोना हमें नसीब फरमा दीजिए, अल्लाह ایسا رونا ہمیں نصیب فرما دیجئے. یا اللہ امت کے حالات بہت خراب ہیں, یا اللہ امت کو ہدایت دے دیجئے, امت مسلمہ کی حفاظت فرما دیجئے. یا اللہ چاروں طرف سے ایمان والوں پر بہت پریشانیاں ہیں, اے اللہ یا اللہ ہم توبہ کرتے ہیں, یا اللہ آپ سب کو معاف کر دیجئے, یا اللہ آپ ہم سے راضی ہو جائیے, یا اللہ آپ ہم سے راضی ہو جائیے, امت کی حفاظت فرمائیے, یا اللہ باطل طاقتوں کو ٹکڑے ٹکڑے کر دیجئے, باطل کو باطل سے ٹکرا دیجئے, باطل کو ملیا مٹ کر دیجئے, یا اللہ حق کو بلند فرما, حق کی آواز لے کر اٹھنے والوں کو بلند فرما, یا اللہ جو حق کو لے کر چل رہے ساری دنیا میں, یا اللہ ان کی حفاظت فرما, اور جہاں سے حق پڑھایا جا رہا ہے ان جگہوں کی حفاظت فرما, اور ان اکابرین کی حفاظت فرما, ان اللہ والوں کی حفاظت فرما. یا اللہ جن لوگوں نے ہمیں دعا کے لیے کہا لکھا متوقع رہے, ان سب کی جائز حاجتوں کو پورا فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. صلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه اجمعين برحمتك يا ارحم الراحمين.